यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ मनोनयन पत्र दर्ता गरेका 3487 उम्मेद्वार मध्ये 5 जना विरूद्ध उजुरी दर्ता। निर्वाचनमा सुरक्षा व्यवस्था सुदृढ़ र भरपर्दो बनाउन केन्द्रीय सुरक्षा समितिको जिल्ला सुरक्षा समितिलाई निर्देशन। प्रत्यक्षतर्फको उम्मेद्वारीमा महिला उम्मेद्वार 12% रहेको निर्वाचन आयोगद्वारा जानकारी। सुन तोलामा 10,400 रूपैयाले वृद्धि भई आज 2,95,100 उच्चतम मूल्य कायम। र अमेरिकाले नयाँ आक्रमण गरे सबै सैन्य क्षमताबाट जवाफी कार्यवाही गर्ने इरानको चेतावनी। समाचार अब विस्तारमा। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत हिजो मनोनयन पत्र दर्ता गरेका 3487 उम्मेद्वार मध्ये 4 जिल्लाका 5 उम्मेद्वार विरूद्ध उजुरी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर 2 का 1, रौतहट जिल्ला क्षेत्र नम्बर 1 का 1, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर 2 का 2 र कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर 1 का 1 उम्मेद्वार विरूद्ध उजुरी दर्ता भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। देशभरका 165 वटै निर्वाचन क्षेत्र स्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म 5 वटा उजुरी दर्ता भएको प्रवक्ता भट्टराईले बताउनुभयो। आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको योग्यता पुगेको छैन भन्ने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो। निर्वाचन कार्यक्रम बमोजिम निर्वाचन अधिकृतले उम्मेद्वारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि म्याद भित्र दर्ता हुन आएका उजुरीको विवरण प्रकाशन समेत गरेका छन्। आज दिउँसो 3 बजेदेखि भोलि साँझा 5 बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गर्ने प्रवक्ता भट्टराईले बताउनुभयो। भोलि नै साँझा 5 देखि 7 बजेसम्म उम्मेद्वारको नामावली प्रकाशन गर्नेछ। पर्सि बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिने समय तोकिएको छ। यसै गरी पर्सि नै दिउँसो 1 बजेदेखि 3 बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो 4 बजेदेखि साँझा 7 बजेसम्म उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। सरकारले आसन्न प्रतिनिधि सभा निर्वाचनमा राजनीतिक दल र उम्मेद्वारको प्रचार प्रसार र अभियानलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था थप सुदृढ़ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको हो। बैठकले निर्वाचन प्रचार प्रसारका क्रममा सामाजिक सञ्जालको दुरूपयोगलाई नियन्त्रण गर्न सोको निगरानीलाई प्रभावकारी बनाउने र गैर कानूनी भएको पाइएमा कार्यवाही गर्ने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा निर्वाचन सुरक्षा योजना सम्बन्धमा 4 वटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा समीक्षा गरिएको थियो। फागुन 21 गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनका लागि प्रमुख दलले महिला उम्मेद्वारलाई कम प्राथमिकता दिएका छन्। प्रत्यक्षतर्फको 165 सीटमा हुने निर्वाचनमा करिब 3,500 उम्मेद्वारी परेकोमा महिला उम्मेद्वारी 12% मात्र रहेको निर्वाचन आयोगले जनाएको छ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी चैत्र 19 देखि 29 गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको परीक्षाको तालिका अनुसार चैत 19 गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ। परीक्षा उपनियन्त्रक कक्षा 10 का विष्णु प्रसाद गेवालीका अनुसार चैत्र 27, 28 र 29 गते प्राविधिक विषयका परीक्षा सञ्चालन हुनेछ। यसपटक फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकिएका कारण एसईई गत वर्षको भन्दा 12 दिन ढिलो हुन लागेको हो। गत वर्षको एसईई चैत्र 7 गतेदेखि सञ्चालन भएको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्प कमल दाहाल प्रचण्डले रूकमेली जनताको समृद्धिको आकांक्षा पूरा गर्न आफू रूकुम पूर्वबाट उम्मेद्वार बनेको बताउनु भएको छ। प्रेस सेन्टर नेपाल रूकुम पूर्वले आज रूकुम कोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जिल्लाको इतिहास, भूगोल, संस्कृति, जात जाति सबैको भावनामा आधारित विकासको ढाँचा अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। राजनीतिक रूपमा मात्र नभई विकासका दृष्टिकोणबाट पनि समाजवादको बीउ रूकुम पूर्वबाट रोप्ने उद्घोष गर्दै संयोजक प्रचण्डले समाजवादी क्रान्तिको आधार इलाका रूकुम पूर्व बन्ने विश्वास व्यक्त गर्नुभयो। उपराष्ट्रपति राम सहाय प्रसाद यादवसँग नेपालका लागि भारतीय दूतावासका नियोग उप प्रमुख तथा निमित्त राजदूत डाक्टर राकेश पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ। लैनचोर स्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, सहयोग तथा अन्य विविध विषयमा छलफल भएको थियो। उपराष्ट्रपति यादवले नेपाल भारत सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान र विश्वासमा आधारित रहेको बताउनुहुँदै नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताउनुभयो। सो अवसरमा भारतीय दूतावासका नियोग उप प्रमुख तथा निमित्त राजदूत डाक्टर पाण्डेले नेपाललाई भारतले हरेक क्षेत्रमा सहयोग गर्ने बताउनु हुँदै नेपालका रेलवे क्षेत्रमा समेत सक्दो सहयोग गर्ने भारत तयार रहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हाँ, त पनि एनटीसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसी को डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। नेपाल र भारत बीच निकासी गर्ने वस्तु आइपुग्न अगावै सूचना आदान प्रदान गर्ने समझदारी भएको छ। समझदारी पत्रमा आज भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डरका अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गर्नुभएको छ। वस्तुको आगमन पूर्व सूचना आदान प्रदान गर्दै जोखिम व्यवस्थापन मार्फत व्यापार सहजीकरण गर्न प्रमुख व्यापारिक साझेदार मुलुकहरू बीच निकासी गर्ने वस्तुको अग्रिम रूपमा तथ्याङ्क आदान प्रदान गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहँदै आएको अर्थ मन्त्रालयले जनाएको छ। हस्ताक्षर कार्यक्रममा भन्सार विभागका महानिर्देशक भण्डारीले समझदारीलाई जति सक्दो छिटो कार्यान्वयनमा लैजाने जोड़ दिनुहुँदै यसले दुवै देशको भन्सार प्रशासन बीचको सम्बन्धलाई थप मजबूत बनाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले समझदारीले जोखिम देखिएका वस्तुलाई निगरानी तथा नियमन गर्न र सही कारोबार गर्ने व्यवसायीलाई थप सहजीकरण गर्न भन्सार जाँच पासलाई छिटो, छरितो र सहज बनाउन सहयोग पुग्ने बताउनुभयो। त्यसै गरी सीबीआईसीका अध्यक्ष विवेक चतुर्वेदीले समझदारीको शीघ्र कार्यान्वयनको लागि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। अमेरिकाबाट 90 नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका 90 काठमाण्डु आइपुगेको जानकारी दिनुभयो। अमेरिकाले चार्टर्ड विमान मार्फत उनीहरूलाई काठमाण्डु ल्याएर छाडेको हो। विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म 400 भन्दा बढ़ी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेको बताउनुभयो। डिपोर्ट हुनेहरू कागजात नभेटिएको, गैर कानूनी बसेका, अध्यागमन कानून उल्लंघन गरेका लगायत रहेको विभागले जनाएको छ। उनीहरूमाथि अहिले प्रहरीको मानव बेचबिखन ब्यूरोले अनुसन्धान गरिरहेको र बेचबिखनमा परेको भए उजुरी दिन ब्यूरोले अनुरोध गरेको छ। आवश्यक अनुसन्धानपछि ब्यूरोले परिवारको जिम्मा लगाउने जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले सबैको साथ, सहयोग र समन्वयमा मन्त्रालयका कामलाई परिणाममुखी बनाइने बताउनु भएको छ। आज मन्त्रालयमा पदबहालीका क्रममा उहाँले सेवा प्रवाहलाई नागरिक मैत्री, चुस्त र प्रभावकारी बनाउने जिम्मेवारी पूर्वक कार्य सम्पादन गर्ने निर्देशन दिनुभयो। यसअघि उहाँ महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो। पाल्पाको रिब्दीकोट गाउँपालिका एक जोगी थुमबाट मलामी बोकेर रिढ़ी घाटतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। मृत्यु हुनेमा जोगी थुमका अन्दाजी 30 वर्षीय टीकाराम कुमाल रहेको रिब्दीकोट एकका वडा अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो। दुर्घटनामा परि घाइते 6 जनाको रिढ़ी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जीप सड़कदेखि करिब 10 मिटर तल खसेको थियो। काठमाण्डु उपत्यका सार्वजनिक सवारी साधनमा आजदेखि सीसी क्यामेरा जडान शुरू गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण, अपराध नियन्त्रण तथा दुर्व्यवहार र चोरी नियन्त्रणमा सहयोग पुग्ने उद्देश्यले यातायात व्यवसायीसँगको छलफलपछि आजदेखि गाड़ीमा सीसी क्यामेरा जडान शुरू गरिएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले जानकारी दिनुभयो। यस्तै बाहिरका गतिविधिका साथै दुर्घटनामा कसको कमजोरी भएको हो भनेर समेत पत्ता लगाउनका लागि सीसी क्यामेरासँगै ड्याशबोर्ड क्यामेरा पनि जडान शुरू गरिएको उहाँले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानले आफूमाथि नयाँ आक्रमण भएमा उपलब्ध सबै सैन्य क्षमताबाट जवाफी कार्यवाही गर्ने जनाएको छ। इरानमा विरोध प्रदर्शनमाथि भएको कड़ा दमनको पृष्ठभूमिमा इरानका विदेश मन्त्री अब्बास अराधचीले अमेरिका विरूद्ध चेतावनी दिनुभएको हो। उहाँले यदि इरानमाथि नयाँ आक्रमण भयो भने इस्लामिक गणतन्त्रले उपलब्ध सबै सैन्य क्षमताबाट जवाफी कार्यवाही गर्ने बताउनु भएको हो। यसैबीच इरानमा भएको विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या 4,500 नाघेको मानवाधिकार कार्यकर्ता समाचार एजेन्सीले दावी गरेको छ। इरानका सर्वोच्च नेता आयतुल्लाह अली खमेनीले समेत हजारौंको ज्यान गएको स्वीकार गर्दै त्यसको दोष अमेरिकालाई दिनुभएको छ। अस्ट्रेलियाको सिडनी स्थित बोन्डी बीचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसदले बन्दुक नियन्त्रण कड़ा बनाउने र घृणा विरोधी भाषण सम्बन्धी नयाँ कानून पारित गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानीजले यी कानूनहरू हिंसा र घृणा विरूद्धको एकताबद्ध कदम भएको बताउँदै स्वागत गर्नुभएको छ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको पहिलो 6 महिनामा नेपालको वैदेशिक व्यापार घाटा करिब 8 खर्ब रूपियाँ पुगेको छ। नेपालले 6 महिनाको अवधिमा करिब 10 खर्ब 82 अर्ब रूपियाँको वैदेशिक व्यापार गर्दा 7 खर्ब 97 अर्ब रूपियाँ भन्दा बढी व्यापार घाटा बेहोरेको भन्सार विभागले जनाएको छ। गत आर्थिक वर्षको पहिलो 6 महिनाको तुलनामा यस वर्ष वैदेशिक व्यापार 17.36% बढ्दा व्यापार घाटा 10.15% बढेको विभागले जनाएको छ। यस अवधिमा करिब 9 खर्ब 39 अर्ब 2 करोड़ रूपियाँको वस्तु आयात हुँदा करिब 1 खर्ब 42 अर्ब 2 करोड़ रूपियाँको वस्तु नेपालबाट निर्यात भएको छ। वैदेशिक व्यापारमा नेपालको सबैभन्दा ठूलो साझेदारको रूपमा रहेको भारतसँग मात्र पछिल्लो 6 महिनामा 4 खर्ब 46 अर्ब 71 करोड़ रूपियाँ व्यापार घाटा रहेको छ। यो अवधिमा भारतबाट 5 खर्ब 32 अर्ब 46 करोड़ रूपियाँ बराबरको वस्तु आयात भएको छ भने करिब 1 खर्ब 15 अर्ब 74 करोड़ रूपियाँको वस्तु भारत निर्यात भएको छ। यस्तै नेपालको अर्को छिमेकी मुलुक चीनसँग पछिल्लो 6 महिनामा 1 खर्ब 95 अर्ब 36 करोड़ रूपियाँ व्यापार घाटा भएको छ। चीनबाट यस अवधिमा करिब 2 खर्ब रूपियाँको वस्तु आयात हुँदा मात्र 64 लाख रूपियाँको माल वस्तु निर्यात भएको छ। निर्माणाधीन कोलपुर सुर्खेत 132 केवी प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। 6 वर्ष अघि करिब 70 करोड़ रूपियाँको लागतमा निर्माण प्रारम्भ भएको आयोजना यही माघ 20 गते भित्र चार्जिङ गर्ने तयारीका साथ काम भइरहेको आयोजनाका प्रमुख रवि चौधरीले जानकारी दिनुभयो। आयोजनाको भौतिक प्रगति 100% रहेको र आगामी 1 साता भित्रै परीक्षणको काम समेत सम्पन्न हुने आयोजनाले जनाएको छ। नेपाली बजारमा बुधबार सुनको मूल्य एकै दिन तोलाको 10,400 रूपियाँले बढेको छ। बुधबार छापावाल सुन प्रति तोला 2,95,100 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, मुद्रास्फीति र भू राजनीतिक तनावका कारण सुरक्षित लगानीको रूपमा माग बढेकाले सुनको मूल्य निरन्तर बढ्दै गएको आर्थिक क्षेत्रका जानकारहरूको भनाइ छ। झापामा बुधबारदेखि औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव 2082 शुरू भएको छ। स्थानीय उत्पादन उद्योग व्यापार तथा पर्यटन प्रवर्धनका लागि आयोजना गरिएको महोत्सव यही माघ 21 गतेसम्म चल्ने झापा उद्योग वाणिज्य संघले जनाएको छ। महोत्सवको 1,00,000 जना भन्दा बढीले अवलोकन गर्ने र 10 करोड रुपियाँ भन्दा बढीको कारोबार हुने अनुमान रहेको झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार अजय बमबाट।
उपाधि होडबाट बाहिरिसकेको नेपालले साफ महिला फुटसल च्याम्पियनशीपमा पाकिस्तान विरूद्ध 5-1 गोलको शानदार जित हासिल गरेको छ। बुधबार बैंकक स्थित नोन्थाबुरी रंगशालाको फुटसल एरिनामा सम्पन्न आफ्नो 5 औं खेलमा अनिसा केसी, जेनिफर राणा मगर र मनिषा थापा मगरले शानदार खेल प्रस्तुत गरे। 2 गोलमा असिष्ट प्रदान गरेकी अनिताले नेपालको शुरूआती गोलमा पनि अहम भूमिका खेलिन्। त्यस्तै जेनिफरले 1 गोल र 2 असिष्ट तथा मनिषाले 2 गोल गरिन्। जितसँगै नेपाल 5 खेलमा 7 अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लियो। हारसँगै पाकिस्तान पनि उपाधि होडबाट बाहिरिएको छ। पाकिस्तानको पनि 7 अंक छ। शीर्ष स्थानको बंगलादेशले 4 खेलबाट 10 अंक जोडिसकेका कारण पाकिस्तानको सम्भावना सकिएको हो। नेपाललाई जित दिलाउन मनिषा र जेनिफर बाहेक दीपा राई र रोशनी बोहरा छेत्रीले समान 1 गोल गरे। पाकिस्तानका लागि अब्जा चौधरीको गोल सान्त्वना बन्न पुग्यो। नेपालले आफ्नो अन्तिम खेलमा आइतबार भूटानसँग खेल्नेछ। पाकिस्तानले आफ्नो अन्तिम खेल शुक्रबार बंगलादेशको सामना गर्नेछ। यही जनवरी 24-25 हुने फुटसल एसिया च्याम्पियनशीपमा सहभागिता जनाउन टिपोटो स्पोर्ट्स एकाडेमी बुधबार थाइल्याण्ड प्रस्थान गरेको छ। थाइल्याण्डमा एकाडेमीका U12 U14 टोलीले देशको प्रतिनिधित्व गर्नेछन्। 2 दिने प्रतियोगितामा थाइल्याण्ड, जापान, चाइनिज ताइपिन, इन्डोनेसिया, जर्मनी र नेपाल गरी 6 देशका टोलीको सहभागिता रहेको छ।
अब मौसम। आगामी 24 घण्टामा तराई भूभागका केही स्थानहरूमा बिहान पखा हुस्सू र कुहिरो रहनुका साथै कोशी र गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ मनोनयन पत्र दर्ता गरेका 3,487 उम्मेद्वार मध्ये 5 जना विरूद्ध उजुरी दर्ता। निर्वाचनमा सुरक्षा व्यवस्था सुदृढ र भरपर्दो बनाउन केन्द्रीय सुरक्षा समितिको जिल्ला सुरक्षा समितिलाई निर्देशन। प्रत्यक्षतर्फको उम्मेद्वारीमा महिला उम्मेद्वारी 12% रहेको निर्वाचन आयोगद्वारा जानकारी। सुन तोलामा 10,400 रूपैयाले वृद्धि भई आज 2,95,100 मूल्य कायम र अमेरिकाले नयाँ आक्रमण गरे सबै सैन्य क्षमताबाट जवाफी कार्यवाही गर्ने इरानको चेतावनी। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।